नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 8 बजेको भद्रपुर खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। दक्षिणी झापाका विषयवस्तुलाई समेटेर हरेक हप्ताको बुधबार बिहान 8 बजे प्रसारण हुने भद्रपुर खबरमा आजको अङ्कमा हामीले भद्रपुर नगरपालिका वडा नम्बर 8 का निवासी दिवस राज दालसँग कुराकानी गरेका छौँ। सहकर्मी माधव विद्रोहीले केट रिसर्चमा स्नातकोत्तर गरी मल्टिनेसनल कम्पनी द निल्सन र नेस्लेटमा काम गरिसक्नुभएका भद्रपुर 8 का बासिन्दा दिवस राज दालसँग कुराकानी गर्नुभएको छ र आजको भद्रपुर खबरमा उहाँसँगको कुराकानी सामेल गरेका छौँ।
भद्रपुरको विकास निर्माणलाई मैले केही कमेन्ट गर्दाखेरि विकास निर्माणको फ्रेमवर्कलाई हेरेर, विकास भनेको के हो र कस्तो हुनुपर्छ भन्ने फ्रेमवर्कलाई हेरेर अनि त्यसको आधारमा भद्रपुरमा त्यो फ्रेमवर्क लागू भएको छ कि छैन भन्ने हिसाबले मैले हेर्ने गरेको छु। र त्यो विकासलाई हेर्नुपर्दाखेरि म चाहिँ युजली कसरी हेर्छु भन्दाखेरि अथवा रुचाउँछु भन्दाखेरि समाजका पार्टिसिपेन्ट्सहरूका लागि हितकारी र इनेबल हुने गरी, उनीहरूलाई प्रोत्साहन हुने गरी लाइभलीहुड क्रिएट गर्न र समाजलाई अगाडि बढाउनको लागि चाहिने इन्फ्रास्ट्रक्चर र चाहिने विधि शैली र व्यवस्थापन गरिएको छ कि छैन, लागू गरिएको छ कि छैन भन्ने कुरा हुन्छ। र समाजको पार्टिसिपेन्ट्स भनेका ब्रोड रूपमा हेर्ने हो भने, एकदमै माथिल्लो तहबाट हेर्ने हो भने 3 पार्टिसिपेन्ट्स हुन्छ। एउटा हुन्छ बालबालिकाहरू 18 मुनिका, एउटा हुन्छ प्रोडक्टिभ युथहरू जसले चाहिँ उत्पादकत्वको सृजना गर्छन्, उनीहरूले उत्पादनमा लेबर फोर्समा पार्टिसिपेट गरेर चाहिँ प्रोडक्टिभ हुन्छन्। अर्को भनेको ती गर्दा गर्दै पछि गएर उमेर भएर जब जो बुढो हुन्छन्, वृद्ध हुन्छन्, वृद्ध, सो वृद्ध युथ र बालबालिकाहरू, यी 3 पार्टिसिपेन्ट्सका लागि विकास निर्माणका डिफ्रेन्ट सेक्टर्समा लागू भएको छ कि छैनन्, कार्यान्वयन भएको छैन कि, योजना भएको छैन कि छैनन्, भिजन तय गरेको छ कि छैन र लागू भएको छ कि छैन भन्ने कुराले विकास भएको छ छैन भन्ने कुराको एन्सर दिन्छ। र भद्रपुरमा मैले अहिले हेर्दाखेरि र सुन्दाखेरि, मैले मानिसको अरूहरूको भनाइ सुन्दाएर मैले आफूले हेर्दाखेरि केही कुछ बाटो बनाए जस्तो देखिन्छ, तर कहीँ धेरै बाटोहरू अझै पनि ग्राभल नै देखिरहेको छु। मार्केट बजार जाँदाखेरि बजार पहिला जस्तो छैन, बजार सानो छ, मैले सुनेअनुसार बजारबाट मान्छे चाहिँ पारी खोला पारी गएर मेची पारी गएर इन्डियातिरबाट आफ्नो व्यापार गर्न जान्छन् रे भन्ने सुने। यदि त्यो सत्य हो भने त्यो राम्रो होइन। बजार व्यवस्थापन नगरिएको हुँदाखेरि यहाँको लाइफस्टाइल नै सुकेको जस्तो, सुकेको फुल जस्तो देखिरहेको छु मैले, र यदि त्यो सत्य हो भने त्यो राम्रो होइन र त्यसलाई चाहिँ म विकास भन्दिनँ त्यसो हो भने।
जस्तो तपाईँले अहिले जुन कुरा गर्नुभयो, खास गरी तपाईँले हेरेको हिजोको भद्रपुर र अहिलेको भद्रपुरमा त केही न केही चेन्ज भएको छ नि त। तपाईँ यहाँ चाहिँ के अरे नर्सरीदेखि पढ्दाखेरि अहिलेसम्म आइपुग्दाखेरि र आजको, हिजो चाहिँ स्थानीय चाहिँ कुनै पनि खालको जनप्रतिनिधि नभएको अवस्था झन्डै 20 वर्ष चाहिँ गुज्रियो होइन। तर अहिले आइपुग्दाखेरि जनप्रतिनिधि अझ भन्ने हो भने नगरपालिकालाई स्थानीय सरकार भन्छन्, अनि स्थानीय सरकारहरू समेत क्रियाशील भइरहेको सन्दर्भमा चाहिँ तपाईँकै कन्सेप्ट मोडालिटीमा तपाईँले भोगेको चाहिँ के हो त कुरा?
यस्तो म सानो हुँदाखेरि मैले देख्ने नजरिया एउटा बच्चाको नजरिया हुन्छ, सो त्यो प्रोबेब्ली त्यसको आधारमा आजको नजरियासँग कम्पेयर गर्न मिलिहाल्दैन होला। तर पनि भावनात्मक रूपमा हेर्दाखेरि त्यो बेलामा युवाहरू एकदमै धेरै थिए यहाँ, आजको डेटमा युवै छैनन् भन्ने सुन्नमा आउँछ। अब मैले तथ्याङ्क गएर पल्टाएर त हेरेको छुइनँ, तर अभियसली आँखाले हेर्दाखेरि पनि केही कुछ त देखिन्छ। कोरोनाले गर्दा मान्छे सबै भित्र पस्या होलान्, तर सधैँ त भित्र पस्दैनन्, कुनै न कुनै बेला त देखिन्छ। मेरो गाउँटोलमा युवाहरू कम छन् अहिले, त्यस्तै अरूहरूको पनि सुन्छु, धेरैवटा 4-5 साथीहरूको टोलहरूमा पनि त्यही नै हालत छ अरे। भने ओभरअलमै मैले अब न्युजहरूमा अरूहरूबाट सुन्दाखेरि पनि हाल खबर त्यही नै हो। भनेपछि युवाहरू नहुनु को कारण के हो त भन्दा सिप र शिक्षा, युवालाई चाहिने भनेको शिक्षा र अनि सिप हो। शिक्षा लिन्छन्, एजुकेट हुन्छन् र लाइफस्टाइल आफ्नो अगाडि बढाउँछन् र प्रोडक्टिभिटी, त्यो सिकेको शिक्षा र सिपले उनीहरू चाहिँ कुनै न कुनै सेक्टरमा काम गर्न थाल्छन् र आफ्नो प्रोडक्टिभिटी इस्तेमाल गरेर उनीहरूले चाहिँ प्रयोग गरेर उनीहरूले आफ्नो जीवन चलाउँछन् तर यहाँ नपाएको हुनाले उनीहरू बाहिर गयो भन्ने मैले देखाएको छु. सो यदि त्यो हो भने त विकासको फ्रेमवर्कमा इम्प्लोइमेन्ट सम्बन्धी योजना तर्जुमा भएन होला र विकास सम्बन्धी प्लानिङ भएन, इम्प्लिमेन्टेसन भएन, नत्र भने कोही पनि जाँदैन थियो होला पक्कै. मेरै उदाहरण एउटा म सानो दिन्छु. मैले मार्केटिङ रिसर्चमा मास्टर्स गरेर आएँ. मेरो स्किल सेटको काम भनेको यहाँ छँदै छैन. अब छैन भनेर मलाई च्यालेन्ज गर्न सक्नुहरूले गर्नुहुन्छ होला, त्यसलाई म हार्दिक वेलकम दिन्छु. आएर मसँग बसेर आधा घन्टा गफ गर्नुहोस्, म तपाईँहरूलाई डेटा पल्टाएर देखाइदिन्छु कि स्किल सेट भएको जब छ कि छैन भन्ने कुरा. प्रोफेसर भएर कलेज पढाउँदै हिँड्नु परेको छ होइन, एउटा क्लासलाई 2000 कसैले सर छैन क्लास यसपालि छैन अर्कोचोटि आउनुहोस् भन्दै पढाएको छ. मेरो स्किल सेटले म त्योभन्दा धेरै माथिको काम गर्न सक्छु जुन कुरा मेरो लागि स्किल सेट भएन, किनभने त्यही स्किल सेटले म बाहिर नेस्लेमा पनि काम गरेकै हो र मलाई अरू अरू कम्पनीमा पनि यहाँभन्दा धेरै नै राम्रो स्यालेरी दिएर मलाई इन्भाइट गर्छन् भने यहाँ नभएको कारणले गर्दा म गएको. सो यदि भद्रपुरको पहिला र अहिलेकोमा कम्पेरिजन गर्नुहुन्छ भने पक्कै पनि इम्प्लोइमेन्टको केसमा त्यो चाहिँ भा छैन जस्तो देख्छु मैले, किनभने युवाहरू कमी हुनु भनेकै क्वालिटी एजुकेसन र क्वालिटी ऊ नभइसकेपछि मान्छे माइग्रेट हुने हो र लाइफस्टाइलको लागि आफ्नो जीवन गुजारा गर्नको लागि चाहिने आधारभूत इन्फ्रास्ट्रक्चर जे जे हुन्छ त्यो नभएर मान्छे माइग्रेट हुने हो. सो मलाई लाग्छ त्यसको आधारमा मात्रै पनि मसँग तथ्याङ्कै ठ्याक्कै नभएको हुनाले मैले त्यो चाहिँ भन्न सकिनँ, तर हेर्दाखेरि र एउटा जेनरल लजिकको बगाईको आधारमा र लजिकको आधारमा हेर्ने हो भने पक्कै पनि यो विकास निर्माणको कार्यमा चाहिँ केही न कुछ स्लो डाउन चाहिँ भएको छ.
जस्तो दिवसजी खास गरी युवाहरूको कुरा गर्नुभयो होइन, खास गरी धेरै युवाहरू चाहिँ अहिले वैदेशिक रोजगारमा गएर चाहिँ नेपालका गाउँहरू सुन्ने छन् भन्ने कुरा आएको छ. युवाहरूलाई आकर्षण हुने विकास चाहिँ कस्तो हुनुपर्छ, यहाँले यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
युवाहरूलाई विकास भन्दा पनि विकास सबैको लागि हो मेरो हिसाबले. अब कुरा आउँछ विकासको परिभाषा. ओके, म त्यसमा पनि आउँछु. त्यही त, विकास हुँदाखेरि सबैलाई आकर्षित हुनु पऱ्यो नि त. युवा मात्रै आकर्षित भएर भएन, बच्चालाई पनि आकर्षण हुनु पऱ्यो, किनभने त्यही बच्चा भोलि गएर युवा हुने हो. बच्चाभरि आकर्षण भएन भने त त्यो त काम लाग्ने युवा हुँदैन, र युवाभरि युवा के भन्छ युवाहुड उसको जवानीभरि उसले आकर्षण हुने खालको विकास पाएन भने ऊ वृद्ध भएर कसरी वृद्ध हुन्छ त भन्दाखेरि त्यो दुखेसो लिएर भित्र मनमा दुखेसो कुण्ठा राखेर वृद्ध हुन्छ, त्यो त राम्रो चिज भएन. सो त्यस कारणले गर्दा विकासको परिभाषा कस्तो हुन्छ भन्ने कुरा, म विकासको विज्ञ होइन, तर मैले जति देखेको छु, म युएस गएर पढेँ, युएसमा एजुकेसन सिस्टममा हायर युनिभर्सिटी लेभलमा पढेँ, त्यहाँ गएर जब पनि गरेँ, र त्यहाँको विकासको निर्माणको ऊहरू कस्तो हुँदो रहेछ भन्ने कुरामा मैले राम्रो जिज्ञासा राखेर मानिसहरूसँग वार्तालाप गरिसकेपछि एउटा एक लेभलको नलेज मैले लिएको छु त्यहाँ, र त्यसको आधारमा बोल्दाखेरि मैले बच्चाको लागि एउटा समाजमा बच्चाको लागि पनि ठाउँ हुनुपर्छ, स्पेस हुनुपर्छ, युवाको लागि पनि स्पेस हुनुपर्छ र वृद्धको लागि पनि स्पेस हुनुपर्छ. हजुरले युवाको लागि कस्तो हुनुपर्छ भनेर सोध्नु, म पहिला युवाको एन्सर गरौँ. युवाको लागि भनेको के हो भन्दाखेरि फर्स्ट चिज शिक्षा, राम्रो एजुकेसन सिस्टम हुनु पऱ्यो, र त्यो हायर लेभल एजुकेसन, किनभने युवा भनेको म टेन्टेटिभली 20 वर्ष माथिकोलाई बुझ्दैछु आज, मलाई थाहा छैन गभर्मेन्टको डेफिनेसन केही छ भने, तर युवा भनेको 20 वर्षलाई माथिलाई मान्ने हो भने 20 वर्षमाथि युजली मान्छे ब्याचलर्स गर्छ मास्टर्स गर्छ भनेपछि तिनीहरूलाई चाहिने के हो त, क्वालिटी एजुकेसन हो. त्यो पाएन भने युवा कहाँ जान्छ, तस्करी गर्न थाल्छ, ड्रग्स खान थाल्छ हो. त्यस कारणले गर्दा उसको लागि विकास के हो, क्वालिटी एजुकेसन. सो युवालाई आकर्षित हुने भनेको ए मेरो गाउँमा मेरो ठाउँमा मेरो नगरपालिकामा चाहिँ नेपालको वान अफ द बेस्ट कलेज छ, नेपालको वान अफ द बेस्ट फ्याकल्टिज छन्, यहाँबाट प्रड्युस भएको यो इन्स्टिट्युसनबाट प्रड्युस भएको उस चाहिँ जहाँ पनि बिक्छ, यो डिग्रीलाई चाहिँ इन्डियामा पनि मान्यता छ, अस्ट्रेलियामा मान्यता छ भन्ने आयो भने त्यो युवाको लागि आकर्षण भयो. त्यसैको लागि मान्छे आइओएम र आइओई पढ्न जान्छन् होइन र काठमाडौँमा. सो युवाको आकर्षण त्यही हो नि त, केले आकर्षित गर्यो त युवालाई भन्दा एजुकेसन सिस्टमले. बाँकी अरू कुरा भनेको युवाहरूको लागि खेलकुद पनि चाहिन्छ, जस्तो पढेरै मात्र सबै कुरा हुँदैन, मानिसको सर्वोपरि विकासको लागि खेलकुद पनि चाहिन्छ. सो रङ्गशालाको स्थिति हेरौँ, सो रङ्गशाला राम्रो होस्, खेलकुद समय समयमा होस्, सो विशेष गरी चाहिँ शिक्षा हो युवाको लागि आकर्षण हुने ऊ भनेको एउटा शिक्षा हो, र त्यो शिक्षा पाइसकेपछि फेरि अर्को आकर्षण के हो भन्दाखेरि शिक्षा पायो त्यसपछि उनी उसले त्यो शिक्षा पाएको चिजलाई इस्तेमाल प्रयोग गर्न पाएन भने त्यो उसले गरेको शिक्षा के भयो त? त्यो त सबै काम नलाग्ने भयो। त्यस कारणले गर्दा उसले यदि माइक्रोबायोलोजी पढाएको छ भने माइक्रोबायोलोजीको ल्याब हुनु पऱ्यो नि त। उसले बायोटेक्नोलोजी पढाएको छ भने त्यो बायोटेक्नोलोजीको केमिकल टेस्टिङ फेसिलिटी हुनु पऱ्यो नि त। पढाएर साइन्स पढ्यो भने लास्टमा टिचर हुने भन्ने जुन हाम्रो एउटा पुरानो धारणा छ, पहिले नै सुनि आएको मैले पनि, त्यो धारणा हुनु भएन समाजमा। युवाको लागि विकास, आकर्षण हुने विकास त्यो हो मेरो हिसाबले। जुन उसले पढ्न पाउनु पऱ्यो क्वालिटी, जहाँ चाहिँ ऊ बाहिर गएर पढ्ने भन्दा नि यहीँ पढ्न, ए यहाँको इन्स्टिट्युट यस्तो छ भन्ने त्यो पढ्न पाउनु पऱ्यो उसको आकर्षण, र उसले पढिसकेपछि त्यो पढेको चिजलाई सिपलाई उसले प्रयोग गर्न पाउने ठाउँ र व्यवस्था हुनु पऱ्यो। त्यो चाहिँ युवाको लागि आकर्षण हो। र यदि बालबालिका कुरा गर्नुहुन्छ भने बालबालिका भनेको भोलिका कर्णधार हुन्, उनीहरूलाई अहिले खेलकुद गर्ने र राम्रो शिक्षा र सुरक्षा, शान्ति सुरक्षा, बालबालिकालाई लेबर फोर्समा हाल्नु भएन, जबरजस्ती सब्जेक्टका सब्जेक्ट भिडाएर भएन, करिकुलम पाठ्यक्रम राम्रो बनाइदिनु पऱ्यो होइन, बालबालिकालाई बालबालिका जस्तो ट्रिट गर्नु पऱ्यो। हामी जिम्मेवार भएको मान्छेले आफ्नो जिम्मेवारी पुरा नगरेर अब बालबालिकाको काँधमा जिम्मा हाल्न थाल्यौँ भने चाहिँ त्यति राम्रो नहोला कि। र वृद्धको लागि भन्नुहुन्छ भने अब वृद्धलाई हामी वृद्ध भनेर नहेपौँ, किनभने वृद्ध भनेको हिजोको मेहनत गरेर आएको युवा हुन्, अस्तिको के भन्छ खेल रमाउँदै खेल्दै उठेका बालबालिका हुन् आजको वृद्ध भनेको। सो उनीहरूले आजभन्दा 20 वर्ष अगाडिदेखि उनीहरूले चाहिँ समाजको निर्माण कार्यमा केही न केही रूपमा मद्दत गरेका छन्। सो उनीहरूलाई हितकारी हुने ढङ्गले, उनीहरूलाई प्रोटेक्सन हुने हिसाबले, सोसियल सेक्युरिटीको हिसाबले, वृद्ध भत्तादेखि लिएर स्वास्थ्य सुरक्षा, समयमा स्वास्थ्य एम्बुलेन्सदेखि लिएर हरेक चिजका व्यवस्थाहरू राखिदिएदेखि त्यो चाहिँ वृद्धहरूको लागि विकास, आकर्षित हुने विकास हो।
तपाईँले चाहिँ अहिले सन्दर्भमा कुरा गर्दै गर्दाखेरि चाहिँ धेरै तपाईँका चाहिँ सहकर्मी युवाहरू बाहिरिएको कुरा गर्नुभयो। तपाईँ पनि बेला बेला मात्रै आउनुहुन्छ, तपाईँ पनि बाहिरै बस्ने, बाहिरै काम गर्ने खालको कुरा गर्नुहुन्छ, अनि आफू चाहिँ बाहिर बस्ने, अरूलाई चाहिँ बाहिर गयो भन्ने के हो यो कुरा?
बाहिर गयो भन्ने कुरा त कम्प्लेन होइन नि त, सत्य कुरा मात्रै हो। सत्य जानकारी दिएको मात्रै हो, यथार्थ बताएको हो। म पनि बाहिर गएको हो, जाँदैछु पनि, तर त्यसको कारण के भन्दाखेरि मेरो स्किल सेटको काम, मैले गर्ने कामै नभइसकेपछि के गर्ने त? र मैले ट्राई नगरेँ होइन, म 1 वर्ष काम गरेँ काठमाडौँमा, सबै कुरा खोलेर कम्पनी सम्पनी नभनौँ, तर मैले काम गर्दै जाँदाखेरि मेरो नेचरको अथवा मेरो स्पेसलाइजेसन जेमा हो त्यो नगरेर अर्को सेल्समा, लगभग सेल्सको नेचरको काममा खटाइसकेपछि मलाई चाहिँ त नबुझ्या हो, किनभने सेल्स गर्ने मान्छे त अरू छँदैछन् नि। त्यो सेल्स गर्ने भए त म सेल्सै पढिहाल्थेँ नि, त्यही सेल्स नगर्ने भएर म रिसर्च पढेँ। रिसर्चको जुन भूमिका देखेर मैले, किनभने रिसर्च भनेको डेटा, साइन्टिफिक तरिकाले डेटा अनुसारको अनुगमन गरेर त्यो अनुसारको योजना नीति बनाउने, त्यो अनुसारको बिजनेस डिसिसन गर्ने विज्ञान हो मार्केट रिसर्च भनेको। त्यसमा त्यत्रो वर्ष आफ्नो जिन्दगी मैले हालिसकेपछि, र जसको स्कोप बाहिर आनन्दले मलाई इन्भाइट गरी गरी राम्रो करियर छ, अनि त्यो हुँदाहुँदै म किन यहाँ मेहनत गर्छु त, त्यो यदि त्यो नपाउने हो भने होइन। र मैले प्रयास गरेको हो, नगरे होइन, तर प्रयास गर्दा गर्दै म वृद्ध हुन त म पनि चाहन्न नि त, गोजीमा पकेट मनी पनि नभइकन के भन्छ पढाउँदै कुनै कलेजमा चाहिँ यसपालि क्लास छैन तपाईँ अर्कोचोटि आउनुहोस् भन्दै, अनि विद्यार्थीहरूको उसमा के भन्छ अब मैले हुन त यो कुराहरू अलि ऊ हुन्, तर समग्रमा मैले भन्न खोजेको के भन्दाखेरि अपर्च्युनिटी नभइसकेपछि नै सबैजना गएको बाहिर। मेरो इक्जाम्पलमा मैले देखेकोमा बायोटेक्नोलोजी पढेको एकजना बहिनी पिएचडी गरिसकिन्, उसले वर्षको 1.5 करोड जस्तो कमाउँछिन्, नेपाली 1.5 करोड कमाउँछिन् युएसमा, तर यहाँ उसको लागि टिचर बाहेक अप्सनै केही छैन। सो हार्डली 15-20-25 कति टिचरले 25-30 हजार कमाउँला, अन्डर ग्राडलाई पढायो भने 50-60 हजार कमाउँला म्याक्स होइन। सो उसको क्षमता अनुसारको काम पनि त छैन नि त। सो नभइसकेपछि मान्छेलाई बाहिर जा नजा भन्न त मिल्दैन, एउटा कुरा त्यो हो। र गएको मान्छेले यदि यहाँ आएर म सुधार्न खोज्छु नि त भन्दाखेरि पनि त्यो पनि अवसर पनि छैन, त्यो अवसर नभइसकेपछि बाहिर गएको हो जस्तो लाग्छ मलाई। र त्यसमा त्यो यथार्थको कुरा हुन्, ती कम्प्लेन होइनन्, किनभने धेरै मान्छेले आफ्नो के भन्छ जस्तो सन्दुक रोहितले पनि बाहिरै पढ्नु भएको, उहाँ गएर आएर यहाँ गर्नुभयो, तर गएर आउने बित्तिकै गरे होइन, निकै टाइम लाग्यो उहाँलाई पनि आफ्नो इस्टाब्लिस गर्न. सो होपफुल्ली म पनि भोलि गएर बाहिर आफ्नो शिक्षा र आफ्नो एक्सपिरियन्स लिएर आइसकेपछि कुनै दिन फर्किने प्लान छ, र त्यो फर्केर आइसकेपछि यहाँ मैले आफूले गर्न सक्ने मेरो सोसाइटीलाई जे कन्ट्रिब्युट गर्न सक्छु म त्यो गर्छु.
जस्तो दिवसी अब तपाईँले त तपाईँको हिसाबले कुरा गर्दाखेरि आफ्नो पढाइअनुसारको यहाँ काम गर्ने ठाउँ भेटिएन, उसले अर्कै क्षेत्रमा लगाइदिएर आफ्नो क्षेत्र खोज्दै हिँड्नुभयो. अब नेपालका धेरै जस्तो युवाहरू चाहिँ वैदेशिक रोजगारमा गएका छन् होइन, ती वैदेशिक रोजगारीमा जाने युवाहरू को सबैको स्थिति तपाईँको जस्तो छैन, उनीहरू यहाँ भएका जब भएका यहाँ जब हुने खालका मान्छेहरू पनि बाहिर गएका छन्, त्यो त्यो क्याटेगोरीका त्यो तपाईँकै सहकर्मी साथीहरू पनि छन्, के भन्नुहुन्छ त्यो साथीहरूलाई
जसको लागि चाहिँ यहाँ जब छ तै पनि गइरहेछन्? त्यसलाई मैले मेरो पर्सनल धारणा भन्नुहुन्छ भने, एकदम पर्सनल धारणा भन्नुहुन्छ भने, मानिसको ह्यान्डल गर्ने मुभमेन्टको अधिकार छ, कसैले पनि रोक्न सक्दैन त्यसलाई. सो एउटा मान्छे एक ठाउँबाट अर्को ठाउँ जान्छु भन्ने उसको चाहनालाई जीविकोपार्जन गर्न कसैले संसारमा कसैले रोक्न पाउँदैन, ग्लोबलाइजेसनको जमानामा त्यो पाउँछ, र त्यस कारणले गर्दा भिजा यो सबको प्रोसेस बनेको, यदि ऊ सक्छ भने उसले गर्छ, जहाँ उसलाई राम्रो दिइरहेछ, अवसर दिइरहेछ, सम्मान दिइरहेछ, ऊ त्यहाँ गइरहेछ, यहाँ दिनुहोस् न, ऊ जाँदैन. सिम्पल कुरा हो त्यो, त्यसको कुनै ठुलो कम्प्लेक्स फर्मुलै छैन. यहाँ दिनुहोस् ती मान्छेहरूलाई राम्रो ऊ दिनुहोस्. जस्तो हामीलाई त छैन, हाम्रो लेभलमा मास्टर्स बाहिरबाट मास्टर्स गरेर आएको मान्छेहरूलाई छैन भने, जसको जब यहाँ छ त्यहाँ पनि राम्रो व्यवस्था छैन नै भन्ने मैले बुझेँ हो. त्यहाँ दिनुहोस् त उनीहरू पक्कै पनि जाँदैन, कसैले पनि आफ्नो घर आमा बुवा छोडेर आफ्नो हुर्केको ठाउँ छोडेर जान कसैले पनि इच्छा हुँदैन. मैले बुझाएको चाहिँ त्यो हो.
तपाईँको बुझाइअनुसार चाहिँ अब चाहिँ हाम्रो यहाँ चाहिँ कस्तो खालको चाहिँ व्यवस्थापन हामीले गर्दाखेरि चाहिँ ती सबै खाले युवाहरूले यहीँ रोजगार पाउने अवस्था सिर्जना हुन्छ त?
कस्तो खाले व्यवस्थापन भन्ने कुरा, व्यवस्थापन भनेको म्यानेजमेन्ट हो. म्यानेजमेन्ट भनेको जहिले पनि लिडरसिप पछि आउँछ. पहिला त लिडरसिप, भिजन हेर्ने, कहाँ जानु छ, भविष्यमा कहाँ जाने भन्ने कुरा जब निर्धारण हुन्छ, त्यसपछि त्यसलाई त्यो त्यहाँ पुग्नको लागि के कस्ता किसिमको व्यवस्थापन गर्ने भन्ने कुरा त्यसपछि आउँछ जस्तो लाग्छ मलाई. सो लिडरसिपको कुरा आउँछ. लिडरसिप भनेको भोलि गएर हामी अबको 5 वर्षमा कहाँ जाँदैछौँ, कहाँ जानु छ हामीलाई भनेर त्यो बाटो देखाउने, रुख हेरेर अल्झिने होइन कि जङ्गलको माथि गएर ए यहाँसम्म जङ्गल छ, यसलाई यति रुख काट्यो भने चाहिँ हामी त्यहाँ पुग्छौँ भन्ने हिसाबले त्यो जुन लामो दुरीको यात्रा गर्ने दिमागको खाँचो छ, त्यो दिमाग कोसँग हुन्छ त? पढे लेखेको मान्छेसँग हुन्छ नि त. सो यति मात्रै विचार गरौँ, कति पदमा बसेको मान्छेहरू को क्वालिफिकेसन छ छैन, पहिलो कुरा एकदम बेसिक कुराहरू यी त एकदमै बेसिक कुरा हुन्. लिडरसिपमा बसेको मान्छेको क्वालिफिकेसन छ कि छैन, एउटा कुरा हुन्छ. एजुकेसनले पनि भिजन आउँछ र एक्सपिरियन्सले पनि भिजन आउँछ, तर यदि मिसिएर एजुकेसन र एक्सपिरियन्स मिक्स भएको छ भने त्यो जस्तो राम्रो भिजन कहीँ पनि हुँदैन. त्यो हिस्ट्रीमा जहाँ पनि पल्टाएर हेर्नुहोस्, अहिले पनि कन्टेम्पोरेरी संसारमा हेर्नुहोस्, जहाँ पनि पढे लेखेको मान्छेले यदि लिडरसिप सम्हालेको छ भने एक्सपिरियन्स र पढे लेखेको मान्छे हो, सुरुमै एक्सपिरियन्स हुँदैन तर उसलाई अवसर दिँदै गइसकेपछि बिस्तारै बिस्तारै हो सानो लेभलबाट जाँदै गर्छ, तर पछि गएर त लिडर हुन्छ नि त. त्यो गरेर एउटा राम्रो व्यवस्थापन त्यसरी दियो भने चाहिँ प्रोत्साहन हुने गरी जहाँ चाहिँ के भन्छ कल्चर र भ्याल्युजको सम्मान होस्, उसको आत्मसम्मानको रक्षा होस्, जहाँ चाहिँ पोलिटिक्सको पर्दा पछाडि उसलाई चाहिँ के भन्छ बेनामी डिपार्टमेन्टमा घुसाइदिने तथा जस्ता कामहरू नहोस्, त्यो गरिसकेपछि त किन मोटिभेसन रहन्छ र त्यहाँ काम गर्ने हो. ती किसिमकाहरू एउटा कल्चर, एउटा भिजन राख्ने, एउटा लिडरसिप लेभलमा लिडरसिप ल्याएपछि व्यवस्थापन आफै त्यो लिडरको वरिपरि बसेर व्यवस्थापन हुन्छ जस्तो लाग्छ मलाई.
दिवसी अब यसको मतलब चाहिँ तपाईँले भने चाहिँ युवाहरू चाहिँ अब ऊ स्वच्छन्द पनि छ, ऊ आफ्नो ढङ्गले जहाँ पनि जान पाउँछ भनेर अब सधैँ बाहिरै मात्रै गइरहनु त?
त्यो मेरो आशय होइन. मैले भन्न खोजेको के भन्दाखेरि एउटा मानिसको हिसाबले सर्वप्रथम युवा भनेको पछिको कुरा हो, मानिसको हिसाबले उसको स्वतन्त्रता छ र जो पनि गइरहेछ नगएको होइन. सो त्यो जाने कुरामा हामीले रोक लगाउन मिल्दैन, तर के भने जान नसक्ने वातावरण चाहिँ बनाउन अथवा यी नपर्ने नसक्ने हुँदैन नपर्ने र यी बसेर गर्न इच्छुक उत्साहित हुने वातावरण बनाउनु चाहिँ हाम्रो भूमिका हुनुपर्छ.
वातावरण चाहिँ के हुन्छ त
मैले बुझिनँ, फेरि सोध्नुहोस्
अनि यसको वातावरण चाहिँ कसरी बन्छ त?
जस्तो एउटा सानो उदाहरण दिन्छु, सानो उदाहरण दिन्छु, भद्रपुरको मान्छे र यो मलाई लागेको कुरा पनि हो, मेरो सेक्टरमा मैले काम गर्दै जाँदाखेरि मैले देखेको, जस्तो मानिलिउँ भद्रपुरको मान्छेहरू, मैले देखेको यहाँ ट्रेन्ड भद्रपुरबाट, जस्तो हामी नै पनि भद्रपुरबाट हायर एजुकेसन लिन काठमाडौँ गयौँ, काठमाडौँबाट हायर फर्दर एजुकेसन लिन अमेरिका गयौँ, अनि फर्दर एक्सपिरियन्स लिन त्यहीँ बस्यौँ र राम्रो स्किल सेटको जागिर पाएपछि त्यहाँ बस्यौँ। यदि यहाँको युवाहरू, अहिलेका युवाहरू, हामी त गइसक्यौँ, अब हामी किन गयौँ भनेर पुराना कुरा कोट्याएर हुँदैनन्, तर अब र भोलिका कुरा गर्ने हो भने अबका युवाहरूलाई यदि गर्न सकिन्छ भने मेरो हिसाबले आइटी इन्फर्मेसन टेक्नोलोजी, जसले गर्दा भद्रपुर बसी बसी तपाईँ संसारको काम गर्न सक्नुहुन्छ, होइन प्रोग्रामिङ कोडिङहरू हुन्छ जसको चाहिँ, म तपाईँलाई एउटा सिम्पल इक्जाम्पल दिन्छु, बेङ्गलोरका मान्छेहरू बाहिर जाँदै जाँदैनन्, गए भने त्यो ओभरसिज असाइनमेन्ट भन्छ त्यस्तोलाई, भनेको वर्षमा एक दुईचोटि, दुई तिनचोटि दुबई, कतार अथवा युरोप उनीहरू खालि त्यो आफ्नो मिटिङको सिलसिलामा अथवा आफ्नो कामको ओभरसिज असाइनमेन्टको हिसाबले क्लाइन्ट सर्भिसिङ गर्न जान्छन्। उनीहरूको लाइफ स्ट्यान्डर्ड त्यति राम्रो छ, उनीहरू बेङ्गलोरमै बस्न रुचाउँछ, किन बेङ्गलोरले त्यो दियो नि त, आइटीको इन्फ्रास्ट्रक्चर दियो, आइटी हब बनाइदियो, सानो सिलिकन भ्याली भन्छ क्यार त्यसलाई, बेङ्गलोरलाई इन्डियाको सिलिकन भ्याली भन्छ। सो यदि बेङ्गलोरले त्यो गर्न सकेर आफ्नो लोकल युथहरूलाई त्यहीँ अट्र्याक्ट गरेर राख्यो, र आजको डेटमा गुजरातबाट, दिल्लीबाट, मुम्बईबाट मान्छेहरू, आइटीका मान्छेहरू बेङ्गलोर गएर सिफ्ट हुन्छन्। मेरै साथीहरू कति इन्डियाबाट, इन्डियाको अरू स्टेटबाट बेङ्गलोर गएर पर्मानेन्टली सिफ्ट भएको छन्, किन उनीहरूको जागिर आइटीको थियो र आइटीमा त्यहाँ त्यति ऊ भयो। भनेपछि यदि हामीले यहाँ आइटीको मात्रै राम्रो व्यवस्था गर्न, आइटी गर्न के गर्नुपर्छ, केही पनि गर्नु पर्दैन, सबै कुरा अनलाइन छँदैछ, पढ्न पाइहाल्छन्, कोर्स ट्रेनिङ गर्न टिचरहरू राखिदिने, इन्स्टिट्युटहरू राख्ने र त्यो किसिमको करिकुलम डेभलप गरेर यदि गर्न सक्ने हो र अनि उनीहरूलाई चाहिँ प्रोस्पेक्टिभ इम्प्लोयरसँग, भोलि गएर काठमाडौँको इम्प्लोयरसँग, भोलि गएर बाहिरका इम्प्लोयरहरूसँग लिङ्क हुने वातावरण सिस्टम बनाइदियो भने पक्कै पनि घर छोडेर कोही पनि जाँदैन, घर बसीपछि कमाइ गर्न सकिन्छ आइटीको काममा, र आइटीको काममा राम्रो तलब पनि हुन्छ।
जस्तो अब उत्पादनशील कार्यमा लागेका युथहरू, अब यो उत्पादन त यो आइटीबाट पनि उत्पादन हुने कुरा त स्वाभाविकै छ, किन भन्दाखेरि अहिले चाहिँ हाम्रो चाहिँ मुलुकलाई अलि व्यवस्थित गर्नको लागि, अलि विकासशील बनाउनको लागि चाहिँ हामीले प्रविधिकै क्षेत्रमा विकास गर्नुपर्छ, होइन? खास गरी हो यो प्रविधिको क्षेत्रमा विकास सँगसँगै यसका चाहिँ प्राविधिक उपकरणहरू यो गर्नको लागि चाहिँ हामीले के गर्न सक्छौँ त यहाँ? जस्तो भद्रपुर नगरपालिकाले यति सानो नगर, यो नेपालको चाहिँ उपमहानगर, महानगर पनि होइन, सामान्य नगरपालिका, यसले चाहिँ गर्न के सक्छ त?
पहिलो कुरा त विद्यार्थी अवस्थामा, युवाहरू जब विद्यार्थी अवस्थामा हुन्छ, बालबालिका अवस्थामा भनौँ न, 8-9 क्लासमा पढ्दा त बालबालिकै भए, त्यो अवस्थामा आइटीतिर आकर्षित हुनको लागि के गर्ने त? हाम्रो जमानामा त्यो बेलामा आइटी मेला हुन्थ्यो, अहिले हुन्छ हुँदैन मलाई थाहा छैन, यहाँ भद्रपुरमा चाहिँ स्पेसली, बाहिरतिर त हुन्छ, काठमाडौँमा पनि हुन्छ, आइटी मेला हुने गर्थ्यो त्यो, हामी घन्टौँ बसेर कम्प्युटर गेम खेल्थ्यौँ र कम्प्युटरको ऊ भयो। अब मैले 10 क्लासपछि कम्प्युटर सिकेको, तर जुन आकर्षण हुने व्यवस्था गरिएको थियो त्यो बेला, त्यो गरिनुपर्छ एउटा कुरा लोकल लेभलमा, र त्यो देखाएर यस्तो सम्भव छ भनेर सम्भाव्यताको कुरा मात्रै गरेर हुँदैन, त्यो वास्तविकतामा रियलमा उपयोग हुन्छ कि हुँदैन। नगरपालिकाले अथवा स्थानीय सरकारले विभिन्न सेक्टरहरूमा चाहिँ कम्प्युटर आइटीको इस्तेमाल यसरी भएको छ र यसले गर्दा तिमीहरूको जीवनशैलीमा चाहिँ यसरी ऊ गर्न सक्छ, तिमीहरू टेक्निसियन भएर, टेक्निकल एक्सपर्ट भएर, कम्प्युटर एक्सपर्ट भएर, आइटी एक्सपर्ट भएर यसरी तिमीहरूले समाजलाई मद्दत गर्न सक्छौ, व्यापारलाई मद्दत गर्न सक्छौ र यसरी आफ्नो जीविकोपार्जन गर्न सक्छौ भन्ने व्यवस्था देखाइदिइसकेपछि, बाटो देखाइदिइसकेपछि बल्ल युवा आकर्षित हुन्छन्। त्यसको लागि मैले भनिहालेँ, विद्यार्थी लेभलबाट केही कुछ गर्नु पऱ्यो, मेबी पाठ्यक्रम विकास गरेर हुनसक्छ, आइटीका पाठ्यक्रमहरू विकास गर्यो भने पहिल्यैबाट टेस्ट पाउँछ र उसले आइटीमा चासो राख्दछ। अर्को भनेको आइटी मेला प्रदर्शनीहरू, जहाँ चाहिँ विद्यार्थीहरूलाई स्कुलबाट भ्रमण लिएर जाने, कम्पनीहरूमा बोलाउने, इन्भाइट गर्ने, र यहाँ हाम्रोमा चाहिँ यस्ता किसिमका नयाँ नयाँ अनौठा र हाइटेक आइटीका एप्लिकेसनहरू भएको छन् भन्ने कुरा देखाउने, र त्यो किसिमका जागिर पनि सधैँ ऊ गरिराख्ने, आइटीका उपकरणहरू जडान गर्दै जाने, आइटीमा लगानी गर्ने, ढड्डाबाट कम्प्युटर रेकर्ड्समा जाने, फाइल सिस्टमबाट रेकर्ड्समा जाने, सेन्ट्रलाइज लाइब्रेरी बनाउने, इन्टरनेट र इन्टरनेटको प्रयोग गर्ने, त्यो गरिसकेपछि वेबसाइट डिजाइनिङमा गर्ने, अनि यी सब कुरामा वेबसाइट डिजाइनर भएर त जागिर खुल्छ नि त, जागिरको नामै वेबसाइट डिजाइनर हुन्छ, तपाईँको आइटी के भन्छ नेटवर्क सेक्युरिटी एक्सपर्ट हुन्छ. सो सेक्युरिटी नेटवर्कको व्यवस्थापनै गराएछ भने त्यो सेक्युरिटी पढेर उसले के काम गर्छ त, होइन. सो एउटा त पाठ्यक्रममा अलिअलि गर्दै कार्यक्रम छिराउने आइटी सम्बन्धी, अर्को भनेको प्रदर्शनीहरू गर्ने र उनीहरूलाई बाटो देखाउने कि ए यस्तो गर्यो भने यहाँ तिमीहरूको जीवन यसरी पुग्छ र यसरी तिमीहरूले आफ्नो जीविकोपार्जन गर्न सक्छौ भन्ने, र कन्टिन्युसली सधैँको लागि आफ्नो सिस्टममा, सरकारका सिस्टमहरूमा स्पेसियली, प्राइभेट त आफै गरिहाल्छन् नै प्राइभेटले, प्राइभेटलाई पनि प्रोत्साहन गर्ने, तर सरकारी सिस्टममा फाइल सिस्टमबाट यो पुराना इनिफिसियन्ट सिस्टमबाट चाहिँ नयाँ आइटीका सिस्टमहरूमा माइग्रेट गरेर लिएर जाने हो भने सबै युवाहरूले कन्ट्रिब्युट गर्न रेडी छन् आजको डेटमा.
दिवसी खास गरी विकासलाई चाहिँ विभिन्न खाले सेक्टरबाट, खास गरी विज्ञहरूले एक ढङ्गले व्याख्या गर्छन्, युवाहरूले एक ढङ्गले व्याख्या गर्छन्, बालबालिका वृद्धहरूको आफ्नो खाले हुन्छ, होइन, श्रमजीवीहरूको आफ्नै खालको विकास व्याख्या हुन्छ. यो तपाईँको नजरमा चाहिँ, तपाईँको हेराइमा यो विकासलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ, यसलाई व्याख्या गर्न सकिन्छ अथवा यसलाई कार्यान्वयन गर्न सकिन्छ?
राम्रो क्वेसन गर्नुभयो. विकासको परिभाषा हेर्दाखेरि मलाई पनि बेला बेला चाहिँ ताजुब लाग्छ, किनभने परिभाषा सबैको आफआफ्नो हुन्छ, सबैले अर्कै अर्कै ढङ्गले हेरेको हुन्छ. मेरो हिसाबले विकास भनेको त्यतिखेर रोकिन्छ जतिखेर परिभाषामै हामी सीमित भएर काम चाहिँ अगाडि बढ्दैनौँ. जुन बेला वाद विवाद भएर विकास भनेको क हो, अर्कोले भन्छ विकास भनेको ख हो, अर्कोले भन्छ विकास भनेको ग हो, क ख ग घ ङ गर्दा गर्दै विकास चाहिँ एक्चुअलमा हुँदैन. सो यदि त्यसलाई सापेक्षित रूपमा हेर्ने भने विकासको कुनै युनिभर्सल परिभाषा छैन, विकासको परिभाषा युनिभर्सल हुँदैन, समय सापेक्षित र त्यो सेक्टरको स्पेसिफिक भएर विकासलाई हेर्नुपर्छ जस्तो लाग्छ मलाई. म एउटा सानो उदाहरण दिन्छु. एउटा रोड विकास हुनु भनेको ग्राभल हुनु हो, ग्राभल रोड विकास हुनु भनेको पिच हुनु हो, कालो कालो पत्रे हुनु हो. कालो पिच विकास अझ विकसित हुनु भनेको के हो, सधैँको लागि कालो पिच हुनु हो. सधैँको लागि कालो पिच हुनु भनेको अझ त्यसमा साइड लेन, साइकल लेन र त्यसमा चाहिँ ट्राफिक सिग्नलहरू राखेपछि त्यो अझ विकसित भयो. अझ विकसित भनेको मेबी मेट्रो चल्न थाल्यो भने अझ विकसित हुन्छ होला. तपाईँले देख्नु भने एउटा सानो जग्गाबाट हामी मेट्रोको सम्म सो कल्पना गर्न सक्यौँ नि. विकासका 1, 2, 3, 4, 5, 6 जुन मैले सिँढी देखाएँ, त्यस्तै यो त बाटोको कुरा भयो. यदि शिक्षाको कुरा गर्ने हो भने पहिलो विकास प्रोबेब्ली करेन्ट पाठ्यक्रम राम्रो छ कि छैन, पाठ्यक्रम जुन करिकुलम हामी सिकाउँदैछौँ त्यो स्ट्यान्डर्ड छ कि छैन, राम्रो छ कि छैन, उपयुक्त छ कि छैन, र भविष्यमा हाम्रो डिरेक्सनमा तान्ने खाले छ कि छैन. यदि त्यो छ भने त्यसमा अब विकासको रोकिने भन्ने हुँदैन, विकास सधैँ निरन्तर गइरहेको छ, तर के भने परिभाषाले रोकिनु चाहिँ भएन. सो यदि पाठ्यक्रम डेभलप भयो भने सबै नेपालको सबै ठाउँमा, भदरपुरमा पनि हरेक स्कुलमा त्यही पाठ्यक्रम पढाउन किन सकिँदैन, एटलिस्ट एउटा स्ट्यान्डर्ड त हुनु पऱ्यो. प्राइभेटवालाहरूले स्ट्यान्डर्डभन्दा अझ बेटर मेहनत गर्छन्, अझ बढी विकास गर्छन्, त्यो त्यो भने फ्री कम्पिटिसन हो, फ्री मार्केटमा गर्न पाउँछ. तर एटलिस्ट राज्यले गर्नु पऱ्यो भने चाहिँ मेरो हिसाबले त्यो एउटा स्ट्यान्डर्ड, जुन चाहिँ एउटा स्ट्यान्डर्ड मेन्टेन त गर्नु पऱ्यो, त्यो करिकुलम मेन्टेन भइसकेपछि एउटा विकास भयो, शिक्षाको पहिलो विकास मानिलिउँ त्यो भयो, मानौँ. अब कहाँबाट सुरु हुन्छ भन्ने कुरा नगरौँ, कुनै एउटा ठाउँबाट सुरु चाहिँ गर्नैपर्छ. कोठा कहाँबाट बढार्ने भनेर सुरु गरेर हुँदैन, कुनै एउटा न एउटा कुना त पक्रिनै पर्छ, होइन. यताबाट गर्दा छिटो हुन्छ, उताबाट गर्दा ठिक हुन्छ, यताबाट गर्दा बेठेको होला भनेर भन्थाल्यो भने कोठा फोहोरको फोहोरै रहन्छ. कुनै एउटा कुनासँग मात्र झाडु मार्न चाहिँ थाल्नुपर्छ. हो, मेरो विकासको परिभाषा चाहिँ त्यो हो.
समग्रमा चाहिँ भद्रपुरको यो विकास निर्माणबारे के भन्नुहुन्छ तपाईँ?
मैले अघि पनि भने हामी विकास निर्माणको सम्बन्धीमा प्राय जसो नै परिभाषामा अड्केको देख्छु म. मेरो पर्सनल धारणा, जुन मैले रुमको एउटा उदाहरण दिएर मैले भनेको थिएँ, एउटा कोठालाई बढार्न पूर्वबाट बढाए नि, पश्चिमबाट बढाए पनि, उत्तरबाट बढाए पनि, तर्कमा बोल्ने हो भने कस्ट कम लाग्ला भन्ला, कसैले छिटो होला भन्ला, र त्यसमै अल्झ्यो भने रुम बढारिँदैन, रुम फोहोरका फोहोर रहन्छ. बढार्ने हो भने एउटा कुनासम्म मात्र बढाउँ, कस्ट धेरै लाग्यो भने अर्कोचोटि कम गरौँ. पूर्वबाट गर्दा कस्ट धेरै लाग्यो भने एकपल्टको लागि लर्निङ हुन्छ, तर कोठा त बढारिन्छ नि, अर्कोपल्ट पश्चिमबाट बढारौँ. यदि दक्षिणबाट बढार्न सुरु गर्दाखेरि तपाईँलाई ढिलो हुन्छ, टाइम धेरै लाग्यो भने उत्तरबाट बढारौँ अर्कोचोटि, तर पहिलोचोटि त बढार्ने त बढारियो नि त, तर त्यो यदि परिभाषामै अड्क्यो भने बढारिनबाट चाहिँ हामी रुम फोरका फोर रहन्छ। सो मेरो धारणा यसमा विकास निर्माण सन्धि सल्लाह या धारणा भन्नुहुन्छ भने, मेरो विचार सोध्नुहुन्छ भने, बढार्न सुरु गर्नुपर्छ,
रिजल्ट ओरिएन्टेड हुनुपर्छ,
हो रिजल्ट ओरिएन्टेड हुनुपर्छ, काहीँ न काहीँ कुनै न कुनै कुना समातेर काम चाहिँ सुरु गर्नुपर्छ रिजल्ट ओरिएन्टेड भएर। र यदि जनताको सपोर्ट चाहिन्छ, म आफै पनि प्रो गभर्मेन्ट मान्छे हो, कुनै पनि गभर्मेन्ट अथवा लिडरसिपमा आएको मान्छेले राम्रै काम गर्छ र गर्नुपर्छ भन्ने धारणा भएको, रिजल्ट ओरिएन्टेड काम गर्नुपर्छ भन्ने धारणा भएको मान्छे, र त्यसको लागि सबै हामी जस्तो युवाले सपोर्ट गर्न रेडी छौँ। तर के भने त्यो कहाँबाट बढार्न सुरु गरेका छ र हामीले चाहिँ दिशामा अल्झ्यौँ भन्ने नअल्झ्यौँ, बढार्न सुरु गरौँ र हामीले यति बढार्यौँ भनेर देख्न चाहिँ देखियोस्, अनि सबै जनताले सपोर्ट गर्छ, म पनि सपोर्ट गर्छु।
उहाँ हुनुहुन्थ्यो भद्रपुर आठ निवासी दिवस राज दाहाल, सहकर्मी माधव विद्रोहीसँग कुराकानी गर्दै। आजको भद्रपुर खबर यति नै, अर्को हप्ताको बुधबार बिहान 8 बजे यसै गरी भद्रपुर क्षेत्रका विषयवस्तुहरूका साथ दक्षिणी झापाका विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। नमस्कार।